यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। महाधिवेशन प्रतिनिधिको संख्या टुंगो नलाग्दा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको बन्द सत्र अझै शुरू हुन सकेन। विधान संशोधन गरी रासोपाले पार्टी संरचनालाई थप समावेशी बनाउने। सम्पत्ति शुद्धिकरण विभागद्वारा नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेल सुर्खेतबाट पक्राउ। बेलायतका प्रधानमन्त्री कीर स्टारमरद्वारा पदबाट राजीनामा। र फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज राति अर्जेन्टिना र अस्ट्रिया बीच प्रतिस्पर्धा हुँदै।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। महाधिवेशन प्रतिनिधि संख्या टुंगो नलाग्दा राष्ट्रिय स्वतन्त्र पार्टीको बन्द सत्र अझै शुरू हुन सकेको छैन। बिहान 8:30 बजेदेखि शुरू हुने भनिएको दोस्रो दिनको कार्यक्रम अहिलेसम्म शुरू हुन सकेको छैन। अहिले चितवन प्रदर्शनी केन्द्रमा महाधिवेशन प्रतिनिधिहरू अन्यौलमा रहेका छन्। केही जिल्ला मध्य प्रदेश पालिकाको अधिवेशन अन्तिम समयमा भएको, केहीको अधिवेशन नभएर तदर्थ समिति मार्फत आएको, विभिन्न कारणले प्रतिनिधिको संख्या रुजु गर्ने र थप गर्ने कार्य भइराखेकाले बन्द सत्र शुरू हुन ढिलाइ भएको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। कतिपय संघीय सांसदहरू नै महाधिवेशन प्रतिनिधिमा नपरेका कारण उहाँहरूले पनि दावी विरोधको फारम भरेको र त्यसमा अन्तिम टुंगो लगाएर प्रतिनिधिको अन्तिम सूची सार्वजनिक गर्ने तयारी छ। राष्ट्रिय स्वतन्त्र पार्टीको हिजोदेखि शुरू भएको प्रथम महाधिवेशनले पार्टीलाई एकताबद्ध र बलियो बनाएर लैजाने गरी नेतृत्व चयन गर्नेमा महाधिवेशन प्रतिनिधिहरू ढुक्क देखिन्छन्। निर्वाचनबाट बलियो जनादेश प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनले कस्तो नेतृत्व चयन गर्छ र जनताको अपेक्षा सम्बोधन गर्न महाधिवेशनले कस्तो भूमिका खेल्छ भन्नेमा यतिबेला धेरैको चासो छ। महाधिवेशन स्थल भरतपुरबाट संवाददाता विमल गेवालीको रिपोर्ट।
असार 7 गते भव्यताका साथ राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनको उद्घाटन सत्र सम्पन्न भएपछि सोमबारदेखि नेतृत्व चयन प्रक्रिया शुरू भएको छ। सभापतिमा वर्तमान सभापति रवि लामिछाने नै सर्वसम्मत बन्ने प्राय निश्चित भएको देखिन्छ भने वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन्द्र शाहको निरन्तरता प्रष्ट छ। कार्यसमितिमा आउन चाहने आकांक्षीहरू धेरै भेटिन्छन्। यस्तैमा केही प्रतिनिधिहरूलाई नेतृत्व चयन प्रक्रियाप्रति सन्तुष्ट हुनुहुन्छ भनेर सोधेका छौं। यस क्रममा सांसद रहिसक्नुभएका र अहिले पनि चितवनबाटै संघीय संसदमा प्रतिनिधित्व गर्नुहुने हरि ढकाल।
पार्टी समायोजन पश्चात संख्याका समाचारहरू, यो पक्ष रे उपक्ष रे भन्ने खालका अनरल चीजहरू थियो। हिजो उद्घाटन सत्रमा सभापतिज्यूले मज्जासँग चेरी दिनुभयो, बल मेरो खुट्टामा कतै आएछ भने नि म तपाईँलाई नै पास गरिदिन्छु भनेर प्रधानमन्त्रीलाई भन्नुभयो। त्यो सन्देश संख्याका लाभ उठाएर संख्यासँग तैपनि यथास्थितिमै कुराहरू गर्नेहरूलाई
नेतृत्वको सन्दर्भमा पार्टीलाई एकताबद्ध बनाउने सन्देश पहिलो महाधिवेशनको मुख्य सन्देश रहनेमा धेरै प्रतिनिधिहरू उत्साही देखिन्छन्। हिजो विवेकशील साझा पार्टी लगायतका अन्य समूहबाट आएकाहरूलाई कार्यसमितिमा व्यवस्थापन गर्न चुनौती रहेको अवस्थामा कस्तो सन्देश जाला त भन्ने सन्दर्भमा अर्का प्रतिनिधि प्रमोद नेउपाने।
नीतिको निर्क्यूल अथवा त्यसको व्याख्या विश्लेषण र अर्को नेतृत्वको चयन, यो दुईवटै प्रक्रिया अत्यन्तै लोकतान्त्रिक विधि अन्तर्गत रहेर राष्ट्रिय स्वतन्त्र पार्टीले यो महाधिवेशनको बन्द सत्रमा सञ्चालन गर्दैछ।
लोकतान्त्रिक शक्तिकै रूपमा आफूलाई व्याख्या गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका धेरै नेता कार्यकर्ता चुनावी प्रक्रियालाई स्वाभाविक ठानेको बताउँछन्। जनताको समर्थन हासिल गरेको ठूलो विजयको बललाई उन्माद ठान्न नहुने भनाइ राख्दै गुल्मीबाट निर्वाचित सांसद सागर ढकाल।
एकदमै लोकतान्त्रिक पार्टी हो, हामी सबै त्यसमै विश्वास गर्छौँ, त्यही भएर प्रक्रियामै जान्छ। एकदमै उत्साहित नै छु, अब देशलाई सही बाटोमा लानुपर्छ। यो मौका हामीले छुटाउनु हुँदैन, यो जनताले अत्याधिक माया गरेर दिनुभएको छ। हामी धेरै हौसिनु हुँदैन, मात्तिनु हुँदैन।
निर्वाचनमा प्राप्त अपार जनसमर्थनले देशको ठूलो राजनैतिक शक्ति बनेको राष्ट्रिय स्वतन्त्र पार्टी राजनैतिक संगठनको पहिलो खुड्किलो टेक्दैछ आफ्नो पहिलो अधिवेशन मार्फत। नयाँ युवाहरूको भरिलो सहभागितामा बन्ने नयाँ कार्यसमितिसँग जनताको अपेक्षा सम्बोधन गर्ने भूमिका जोडिएको हुँदा यो अधिवेशनलाई धेरैले चासोको रूपमा लिएको बुझिन्छ। विमल गेवाली, रेडियो नेपाल, भरतपुर।
राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्नो विधान संशोधन गर्दै पार्टी संरचनालाई थप समावेशी बनाउने भएको छ। समावेशी सहभागिता सुनिश्चित गर्ने गरी विधान संशोधनको प्रक्रिया अघि बढ़ेपछि प्रत्यक्ष लाभान्वित हुने समुदायहरू उत्साहित देखिएका छन्। पार्टीले महिला, जनजाति, मधेसी, दलित समुदायका पक्षमा निर्णय गरेको भन्दै लाभान्वित समुदाय उत्साहित बनेका हुन्। आधा जनसंख्या ओगट्ने महिला मध्येबाट एकजना केन्द्रीय उपसभापति हुनुपर्ने व्यवस्था गरेको छ। केन्द्रीय समितिका 900 जना सदस्य मध्ये प्रदेशबाट प्रतिनिधित्व गर्ने एउटा प्रदेशको 5 जनाका दरले 35 जना सदस्यलाई पूर्ण समावेशी बनाइएको छ। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले पक्राउ गरेको छ। सम्पत्ति शुद्धिकरण विभागको पक्राउ पूर्जी अनुसार पौडेललाई सुर्खेतको शुभ होटलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी ठाकुर पोखरेलले जानकारी दिनुभयो। पूर्व अर्थमन्त्री समेत रहनुभएका पौडेललाई सुर्खेतबाट पक्राउ गरी नेपालगंज लगिएको एसपी पोखरेलले जानकारी दिनुभयो। नेपालमा औसत समयभन्दा 6 दिन ढिलो गरी प्रवेश गरेको यस वर्षको मनसूनी प्रणाली देशको पूर्वी तथा मध्य भूभागमा विस्तार भएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज जारी गरेको मनसून सम्बन्धी बुलेटिन अनुसार कोशी प्रदेशबाट शुक्रबार नेपाल भित्रिएको मनसून आज थप 4 प्रदेशमा विस्तार भएको हो। महाशाखाका अनुसार हाल मनसून कोशी प्रदेशको सम्पूर्ण भूभाग, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म फैलिएको छ। यद्यपि मनसून प्रणाली अझै कमजोर अवस्थामै रहेकाले देशका बाँकी क्षेत्रमा विस्तार हुन केही दिन लाग्ने विभागका मौसमविद संजीव अधिकारीले बताउनुभयो। सामान्यतया नेपालमा मनसून जून 13 प्रवेश गर्ने भए पनि यस वर्ष 6 दिन ढिलो गरी प्रवेश गरेको महाशाखाले जनाएको छ। मनसूनको प्रभाव विस्तार भएसँगै पूर्वी तथा मध्य नेपालका विभिन्न स्थानमा वर्षा हुने क्रम शुरू भएको छ। बैतडीको सिगास गाउँपालिकामा स्थानीय कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले स्थापना गरिएको कृषक पाठशालाले सकारात्मक प्रभाव पार्न थालेको छ। कृषक पाठशाला स्थापना भएपछि परम्परागत खेती प्रणाली परिवर्तन गरी आधुनिक तथा जलवायु मैत्री कृषि प्रविधि अपनाइएसँगै किसानहरू उत्पादन वृद्धि गर्न सफल भएका छन्। बैतडीबाट संवाददाता कृष्ण विष्टको रिपोर्ट।
पालिका एकमा स्थापना गरिएको कृषक पाठशालाले स्थानीय किसानको कृषि उत्पादनमा सकारात्मक प्रभाव पर्न थालेको छ। परम्परागत खेती प्रणालीलाई परिवर्तन गर्दै आधुनिक तथा जलवायु मैत्री कृषि प्रविधि अपनाइएपछि किसानहरूले उत्पादन वृद्धि गर्न सफल भएका हुन्।
धेरै तरकारीहरू लगाउन सिक्यौं, मलहरू बेन्ना बनाउन सिक्यौं, अनि घरैसी झोलमल बनाउन सिके।
पहिले आफ्नै तरिकाले लगाउँथे, थोडा थोडा खानुसम्म, एक दुई घर बेच्नसम्म। अहिले त अब गाडीको माग पनि गर्न थाल्यौं, बढी बढी लगाउन थाल्यौं।
परियोजना आएपछि हामी धेरै लगाउँछौँ सागपात, बढी मात्रामा सागपात लगाउँछौँ। समूहले पनि धेरै सपोर्ट गरिरहेछ। लगाउने तरिका पनि हाम्रो फरक छ, उब्जनी पनि पहिलाको भन्दा अहिले धेरै।
सारथी नेपाल र सिगास गाउँपालिकाको समन्वयमा स्थापना गरिएको उक्त कृषक पाठशालालाई जलवायु मैत्री कृषक पाठशालाको रूपमा सञ्चालन गरिएको छ। रासायनिक विषादीको प्रयोग घटाउँदै वातावरण मैत्री र सुरक्षित कृषि उत्पादनमा जोड़ दिइएको सारथी नेपालका कृषि प्राविधिक दिपेसिंह धामीले बताउनुभयो।
रासायनिक मल अथवा विषादीको जुन व्यापक रूपमा प्रयोग भइरहेको छ त्यसलाई चाहिँ न्यूनीकरण गर्न निमित्त हामीले जलवायु मैत्रीका टेक्निकहरू प्रयोग गरेर त्यसलाई चाहिँ न्यूनीकरण गर्ने र त्यसैबाट उत्पादनमा उत्पादकत्व वृद्धि गर्ने भन्ने त्यो किसिमको लक्ष्य रहेको छ।
यस्तै कृषक पाठशाला मार्फत किसानहरूलाई आधुनिक कृषि प्रविधि, रोग किरा व्यवस्थापन, जैविक मलको प्रयोग तथा जलवायु अनुकूल खेती प्रणाली बारे व्यवहारिक ज्ञान प्रदान गर्ने गरिएको छ। यो कार्यक्रम सञ्चालन भएपछि किसानहरूको उत्पादन र आमदानीमा उल्लेखनीय सुधार देखिएको सिगास गाउँपालिका एकका वडा अध्यक्ष रामचन्द्र एरीले बताउनुभयो।
पहिला र अहिलेको तुलना गर्ने भने फन्तलले त एकदमै फट्को मारेको छ। यहाँ पनि कृषि पाठशालाले अझै यसलाई सहयोग गर्ने र सबैको जीवन स्तर र आर्थिक अवस्था मजबुत हुने मैले विश्वास गरेको छु।
स्थानीय किसानले कृषक पाठशालाबाट प्राप्त ज्ञान र सिपले उत्पादन वृद्धि हुनुका साथै खेतीप्रति आत्मविश्वास बढेको बताएका छन्। समयानुकूल कृषि प्रणालीलाई प्रभावकारी बनाउँदै यस्ता कृषक पाठशालाको विस्तार अन्य क्षेत्रमा पनि आवश्यक रहेको स्थानीयको भनाइ छ।
बर्दियाको राजापुर नगरपालिकामा गत वर्षको तुलनामा रक्त अल्पता भएका किशोरीहरूको संख्यामा कमी आएको छ। यस सम्बन्धी बर्दियाबाट संवाददाता यज्ञ सापकोटाको रिपोर्ट।
बर्दियाको राजापुर नगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत किशोरीहरूको रक्त अल्पता परीक्षण गरेको थियो, जसमध्ये 65% किशोरीहरूमा रक्त अल्पता फेला परेको छ। नगरपालिकाले विद्यालयमा अध्ययनरत 10 वर्ष भन्दा माथिका 2175 जना किशोरीको रक्त परीक्षण गर्दा 1433 जना किशोरीमा रक्त अल्पता देखिएको छ, जसमध्ये 72 जना किशोरीलाई कडा खालको रक्त अल्पता देखिएको। राजापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेश प्रसाद अर्यालले बताउनुभयो।
कडा किसिमको रक्त अल्पता देखिएको 72 जना किशोरीहरूलाई प्रत्यक्ष निगरानीमा राख्छ। कुन स्वास्थ्य संस्थाको नजिकको स्कुल हो, हामीले त्यही किसिमले डेटा पनि सम्बन्धित स्वास्थ्य संस्थामा पठाउँछौँ। उहाँलाई चाहिँ विभिन्न किसिमका समस्या हुन सक्छ, ब्लड चढाउनु पनि हुन सक्छ।
गत वर्ष 1441 जना किशोरीको रक्त परीक्षण गर्दा 1174 जनामा रक्त अल्पता देखिएको थियो, जसमध्ये 123 जनामा कडा खालको रक्त अल्पता देखिएको थियो। तुलनात्मक रूपमा रक्त अल्पतामा सुधार आए पनि सोचे जस्तो सुधार भएको छैन। किशोरीको रक्त अल्पता सुधार गर्नका लागि यस वर्ष पनि सबै किशोरीको रगत परीक्षण गरिएको राजापुर नगरपालिकाका नगर प्रमुख दिवेश थारीले बताउनुभयो।
आइरन चक्की जसले खानुभयो उहाँहरूलाई रक्त अल्पता नभएको अवस्था छ, सुधार हुँदै गएको अवस्था देखिन्छ भने जसले खानु भएको छैन उहाँलाई फेरि पनि रक्त अल्पता देखा परिरहेको छ।
नियमित आइरन चक्की खाने गरेमा रक्त अल्पताको समस्या समाधान हुनेछ। यज्ञ प्रसाद, सापकोटा, बर्दी।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
भ्रामक एसएमएस तथा फिक्सिङ लिंक सम्बन्धी महत्वपूर्ण सूचना।
हालै नेपाल टेलिकमको एसएमएस सेवाको दुरूपयोग गरी कनेक्ट आईपीएस लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक फ्रजुलन्ट एसएमएस पठाउने गतिविधि भइरहेको पाइएको छ। यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शंकास्पद वेबसाइट वा लिंकमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ।
अत नेपाल टेलिकम सम्पूर्ण ग्राहक महानुभावहरूलाई यस्ता एसएमएस, फोन कल तथा शंकास्पद लिंक प्रति सचेत रहन अनुरोध गर्दछ। कुनै पनि लिंक प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट वा मोबाइल एप मार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरणहरू सुरक्षित राख्न अनुरोध गरिन्छ।
ग्राहकहरूका लागि महत्वपूर्ण सुझावहरू।
अपरिचित वा शंकास्पद लिंकमा क्लिक नगर्नुहोस्।
ओटीपी, पासवर्ड, पिन, सीभीभी लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्नुहोस्।
बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्नुहोस्।
शंकास्पद एसएमएस, फोन कल वा लिंक प्राप्त भएमा सम्बन्धित संस्थाहरूलाई तत्काल जानकारी गराउनुहोस्।
ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकोले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। प्रधानमन्त्री वालेन्द्र शाहले सौराहास्थित हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरको आज निरीक्षण गर्नु भएको छ। प्रजनन केन्द्रका प्रमुख मणि पूरण चौधरीका अनुसार सपरिवार प्रधानमन्त्री शाह तालिम केन्द्र पुग्नु भएको हो। खोरसोर स्थित तालिम केन्द्रमा अहिले 9 माऊ र 7 हात्तीका छावा रहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता समेत रहनुभएका प्रधानमन्त्री शाह पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनमा भाग लिने क्रममा चितवनमा हुनुहुन्छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा मानव वन्यजन्तु द्वन्द व्यवस्थापन सम्बन्धी विषयमा सरोकारवाला निकायका प्रतिनिधिसँग छलफल गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा महाधिवेशनका लागि चितवन पुग्नुभएकी मन्त्री चौधरीले भ्रमणका क्रममा जैविक विविधता संरक्षण, समस्याग्रस्त वन्यजन्तुको व्यवस्थापन, वैज्ञानिक अनुसन्धान र मानव वन्यजन्तु द्वन्द न्यूनीकरणका उपायबारे जानकारी लिनुभएको हो। मन्त्री चौधरीले चितवनको देवनगरमा प्रस्तावित टाइगर सेन्चुरी निर्माण स्थलको पनि स्थलगत अवलोकन गर्नुभयो। सरकारले देवनगरमा करिब 50 हेक्टर क्षेत्रफलमा टाइगर सेन्चुरी बनाउने योजना अघि सारेको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमेल सिन्हाले सेवाग्राहीलाई केन्द्रमा राखेर सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ। आज नेपाल टेलिकम भरतपुरको कार्यालय निरीक्षणका क्रममा मन्त्री तिमेल सिन्हाले छिटो छरितो ढंगबाट सेवा प्रदान गरी सेवाग्राहीको विश्वास जित्ने गरी काम गर्न निर्देशन दिनुभयो। दूरसंचार क्षेत्रमा विगतको तुलनामा धेरै काम भएको भन्दै उहाँले जनअपेक्षा अनुसार अझ धेरै काम गर्न बाँकी रहेको बताउनुभयो। आजै राष्ट्रिय समाचार समिति रासस भरतपुरको नवनिर्मित तालिम भवनको निरीक्षण गर्दै सूचना तथा संचार मन्त्री डाक्टर तिमिल सिन्हाले समाचार सेवालाई छिटो छरितो सम्प्रेषण गर्न निर्देशन दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। संयुक्त अधिराज्य बेलायतका प्रधानमन्त्री कीर स्टारमरले राजीनामाको घोषणा गर्नुभएको छ। नीतिगत युटर्न तथा बढ़दो अलोकप्रियता बीच उहाँले लेबर पार्टीको नेताबाट राजीनामा दिने घोषणा गर्नुभएको हो। लण्डनस्थित 10 डाउनिङ स्ट्रीट बाहिर सम्बोधन गर्दै स्टारमरले आफूले लिएका सबै निर्णय देशको हितलाई केन्द्रमा राखेर गरिएको बताउनुभयो। स्टारमरका अनुसार नयाँ लेबर पार्टी नेता चयन प्रक्रिया आगामी जुलाईमा शुरू हुनेछ। प्रधानमन्त्री स्टारमरको राजीनामापछि लेबर पार्टीका नेता र प्रधानमन्त्रीमा एनडी वर्नहमले नेतृत्व गर्नुहुने जनाइएको छ। नयाँ नेता छनौट नभएसम्म उहाँ प्रधानमन्त्रीको जिम्मेवारीमा रहनुहुनेछ। नयाँ नेता सेप्टेम्बरभित्र चयन हुने अपेक्षा गरिएको छ। सन् 2014 लेबर पार्टीलाई आम निर्वाचनमा विजय दिलाउँदै प्रधानमन्त्री बन्नुभएका स्टारमरको कार्यकाल नीतिगत परिवर्तन र घट्दो जनसमर्थनका कारण चुनौतीपूर्ण बनेको थियो। मध्यपूर्वमा जारी द्वन्द अन्त्य गर्ने उद्देश्यले अमेरिका र इरानबीच स्विजरल्याण्डमा भएको पहिलो चरणको वार्ता आज सम्पन्न भएको छ। दुवै पक्षले आगामी 60 दिनभित्र अन्तिम सम्झौतामा पुग्ने रोडम्यापमा सहमति जनाउँदै प्राविधिक तहका वार्ता निरन्तर जारी राख्ने निर्णय गरेका छन्। पाकिस्तान र कतारको मध्यस्थतामा सम्पन्न वार्तापछि जारी संयुक्त विज्ञप्ति अनुसार तेहरान र वाशिङटनद्वारा गठित उच्चस्तरीय समितिले अन्तिम सम्झौताका लागि कार्ययोजना तय गरेको र बाँकी प्राविधिक विषयमा यसै साता थप छलफल हुने जनाइएको छ। वार्ताका क्रममा लेबनानमा सैन्य गतिविधिको अन्त्य कार्यान्वयन सुनिश्चित गर्न अमेरिका इरान लेबनानी सरकार तथा मध्यस्थकर्ताको सहभागितामा द्वन्द व्यवस्थापन संयन्त्र स्थापना गर्ने सहमति पनि भएको छ। इरानी विदेश मन्त्री अब्बास अरागचीले यसलाई शान्ति प्रक्रियाको पहिलो वास्तविक परीक्षणका रूपमा उल्लेख गर्नुभएको छ। यसैगरी स्ट्रेट अफ हर्मुज हुँदै व्यावसायिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न तथा सम्भावित आपसी भ्रम र घटनाबाट बस्न दुवै पक्षले विशेष संचार लाइन स्थापना गरेका छन्। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
सम्पत्ति शुद्धिकरण सम्बन्धी निगरानी गर्ने अन्तर्राष्ट्रिय निकाय वित्तीय कार्यवाही कार्यदल फाइनान्सियल एक्सन टास्क फोर्स एफएटीएफले नेपाल अझै निगरानी सूची अर्थात ग्रे लिस्टमा नै रहेको जनाएको छ। नेपालले सुधारका प्रयास जारी राखे पनि अझै अपर्याप्त रहेको र थप सुधार आवश्यक रहेको एफएटीएफले जनाएको छ। एफएटीएफले आफ्ना कमजोरी सम्बोधन गर्ने गरी कार्ययोजना तयार पारी गर्नुपर्ने कार्यान्वयनलाई निरन्तरता दिन नेपाललाई आवश्यक सुझाव समेत दिएको छ। सम्पत्ति शुद्धिकरण तथा आतंकवादी वित्त पोषण सम्बन्धी प्रमुख जोखिमको बुझाइलाई अझ सुदृढ बनाउन सुझाव दिइएको छ। सुधारका लागि केही कदम चालेको भए पनि नेपालले रणनीतिक सुधारका प्रयास थाल्नुपर्ने तथा स्पष्ट कार्ययोजना बनाएर कार्यान्वयनमा लैजानुपर्ने आवश्यकतामा जोड़ दिँदै एफएटीएफले सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा हुने लगानीको जोखिमबारे स्पष्ट बुझाई आवश्यक रहेको उल्लेख गरेको छ। वाणिज्य बैंक, उच्च जोखिम भएका सहकारी संस्था, क्यासिनो, बहुमूल्य धातु तथा पत्थर व्यवसायी, घर जग्गा कारोबार लगायतका क्षेत्रको जोखिममा आधारित निरीक्षण गरी सुधारका उपाय अवलम्बन गर्न समेत सुझाव दिइएको छ। नेपाल राष्ट्र बैंकले देशव्यापी रूपमा संकलन गर्दै आएको उपभोक्ता मूल्य सूचकांक सीपीआई अब राष्ट्रिय तथ्याङ्क कार्यालयले संकलन गर्ने भएको छ। मुद्रास्फीति मापन, आर्थिक नीति निर्माण, तलब तथा भत्ता समायोजन, जीवनयापन लगायत मापन गर्ने विवरण महत्वपूर्ण रहँदै आएको छ। केन्द्रीय बैंकले नियमित रूपमा उपभोक्ता मूल्य सूचकांक तथा मुद्रास्फीति सम्बन्धी तथ्याङ्क सार्वजनिक गर्दै आएको छ। राष्ट्रिय तथ्याङ्क परिषदको सोमबारको बैठकले राष्ट्रिय तथ्याङ्क कार्यालयलाई नै सो जिम्मेवारी प्रदान गरेको प्रमुख तथ्याङ्क अधिकारी डाक्टर कमल प्रसाद पोखरेलले जानकारी दिनुभयो। वीरगंज भन्सार आईसीपीको आयोजनामा सातौं भन्सार सुधार तथा आधुनिकीकरण रणनीति कार्ययोजना सम्बन्धी अन्तर्क्रियामा कार्ययोजनाको संरचना, कार्यान्वयन तथा अनुगमन प्रणाली र लागत अनुमान लगायत विषयमा विस्तृत छलफल भएको छ। वीरगंज भन्सारको सभाकक्षमा सम्पन्न कार्यक्रममा सहभागीहरूले भन्सार प्रशासनलाई आधुनिक प्रविधि मैत्री, व्यवसाय मैत्री तथा सेवाग्राही मुखी बनाउँदै व्यापार सहजीकरण, राजस्व संकलन र सीमा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सातौं भन्सार सुधार योजनाको सफल कार्यान्वयन अपरिहार्य रहेको धारणा राख्नुभयो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ मध्य प्रदेशका निवर्तमान अध्यक्ष अशोक टेमानीले भन्सारको भूमिका केवल वस्तुको जाँचपासमा सीमित नभई यात्रु आवागमनलाई समेत सहज र व्यवस्थित बनाउनेतर्फ केन्द्रित हुनुपर्नेमा जोड़ दिनुभयो। वीरगंज भन्सार कार्यालयका प्रमुख मोहन छेत्रीले भन्सार प्रशासनको आधुनिकीकरणका लागि रणनीतिक कार्ययोजना महत्वपूर्ण रहेको बताउनुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो अच्युत अर्याल। अब खेल समाचार। फिफा विश्वकप फुटबलमा समूह जेको खेलमा अर्जेन्टिना र अस्ट्रिया बीच आज प्रतिस्पर्धा हुँदैछ। डालास स्टेडियममा आज राति अर्जेन्टिना र अस्ट्रिया बीचको खेल नेपाली समय अनुसार राति 10:45 शुरू हुनेछ। दुवै टोली लगातार दोस्रो जीत हासिल गर्ने योजनामा छन्। यसअघि आफ्नो पहिलो खेलमा अर्जेन्टिनाले अल्जेरियालाई 3-0 र अस्ट्रियाले जोर्डनलाई 3-1 पराजित गरेको थियो। यस्तै भोलि बिहान हुने पहिलो खेलमा फ्रान्स र इराक भेट्दैछन्। फिलाडेल्फिया स्टेडियममा हुने समूह आईको खेल नेपाली समय अनुसार 2:45 शुरू हुनेछ। समूह आईको अर्को खेलमा नर्वे र सेनेगल बिहान 6:45 न्यूयोर्क न्यूजर्सी स्टेडियममा आमने सामने हुनेछन्। यस्तै सान फ्रान्सिस्को वे एरिया स्टेडियममा जोर्डन र अल्जेरिया बिहान 8:45 भिड्नेछन्। भोलिको अन्तिम खेलमा भने समूह के का पोर्चुगल र उज्बेकिस्तान बीच राति 11:45 ह्युस्टन स्टेडियममा प्रतिस्पर्धा हुनेछ। अब मौसम। आज राति कोशी प्रदेशको हिमाली र पहाड़ी भूभागका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा तथा कर्णाली प्रदेशको हिमाली भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ। कोशी प्रदेशको तराईका केही स्थानमा र मध्य प्रदेशका थोरै स्थानमा तथा बागमती र गण्डकी प्रदेशका तराईको 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। साथै कोशी प्रदेशको पहाड़ी तथा तराई भूभागका 1-2 स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 30.2 डिग्री सेल्सियस, न्यूनतम 20.8 डिग्री सेल्सियस, वर्षा 7.8 मिलिमिटर। काठमाडौँको अधिकतम 31 डिग्री सेल्सियस, न्यूनतम 20 डिग्री सेल्सियस, वर्षा 10.9 मिलिमिटर। पोखराको अधिकतम 31.5 डिग्री सेल्सियस, न्यूनतम 22.4 डिग्री सेल्सियस, वर्षा 49.4 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 37.8 डिग्री सेल्सियस, न्यूनतम 22.8 डिग्री सेल्सियस। दिपालको अधिकतम 36.9 डिग्री सेल्सियस, न्यूनतम 21.2 डिग्री सेल्सियस, वर्षा 0.2 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। महाधिवेशन प्रतिनिधिको संख्या टुंगो नलाग्दा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको बन्द सत्र भोलि बिहानसम्मका लागि स्थगित। विधान संशोधन गरी रासोपाले पार्टी संरचनालाई थप समावेशी बनाउने। सम्पत्ति शुद्धिकरण विभागद्वारा नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेल सुर्खेतबाट पक्राउ। बेलायतका प्रधानमन्त्री कीर स्टारमरद्वारा पदबाट राजीनामा। र फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज राति अर्जेन्टिना र अस्ट्रिया बीच प्रतिस्पर्धा हुँदै। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।